यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सुरक्षा चुनौतीको सूक्ष्म अध्ययन गरी उच्च सतर्कताका साथ निर्वाचन सफल पार्न सुरक्षा निकायलाई प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन। प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेद्वारी दिएका मध्ये देशभरबाट 49 जनाद्वारा उम्मेद्वारी फिर्ता। सभापति गगन थापालाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा प्रस्तुत गर्ने नेपाली कांग्रेसको निर्णय। प्रजातन्त्रका लागि जीवनको आहुति दिने शहीदहरूको सम्झनामा आजदेखि शहीद सप्ताह शुरू। र संयुक्त राज्य अमेरिका विश्व स्वास्थ्य संगठन WHOबाट औपचारिक रूपमा बाहिरियो।
विदेश गए पनि चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस् डेटा चलाउनुहोस् संसारभरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति सुरक्षा कायम गरी मुलुक र जनताको सर्वोत्तम हितका लागि काम गर्नु सुरक्षा निकायको धर्म रहेको बताउनु भएको छ। 25 सशस्त्र प्रहरी दिवस 2082 अवसरमा हिजो सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हल चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उच्च व्यावसायिक सिप, क्षमता र कौशलको माध्यमबाट राष्ट्रहितलाई सर्वोपरि राखेर जनताको स्वतन्त्रता, स्वाभिमान र सम्पत्तिको सुरक्षा गर्दै प्रदान गरेको सेवा प्रशंसनीय रहेको बताउनुभयो। उहाँले आगामी निर्वाचन, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, स्थायित्व, सुशासन र विकाससँग जोड़िएको उल्लेख गर्नुभयो। समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले सम्भावित सुरक्षा चुनौतीको सूक्ष्म अध्ययन गरी उच्च सतर्कता र व्यावसायिकताका साथ आसन्न निर्वाचनलाई सफल बनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री कार्कीले विगतका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा पनि पेशागत कौशल र उच्च व्यावसायिकताका साथ राष्ट्र सेवामा खटिन निर्देशन दिनुभयो। वर्तमान संक्रमणकाल अन्त्य गरी मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सुरक्षा निकायबीच आवश्यक समन्वय र सहकार्य गरी निर्वाचन सफल पार्नुपर्ने बताउनुभयो। उहाँले बदलिदो सुरक्षा चुनौती, प्रविधिको विकास र नागरिकको अपेक्षालाई ध्यानमा राख्न पनि निर्देशन दिनुभयो। कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले सीमा सुरक्षालाई संस्थागत र दिगो बनाउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपाललाई सीमामा केन्द्रित विशिष्ट सुरक्षा फौजका रूपमा विकास गरिने बताउनुभयो। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट 49 जना उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएका निर्वाचन आयोगले जनाएको छ। आयोगले आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नारायण प्रसाद भट्टराईले हालसम्म विभिन्न निर्वाचन क्षेत्रबाट आयोगको प्रणालीमा प्राप्त जानकारी अनुसार 49 जना उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएको हिजो जानकारी दिनुभयो। प्रत्यक्ष निर्वाचनतर्फको अन्तिम नामावली देशभरका 77 मुख्य निर्वाचन अधिकृत र 88 निर्वाचन अधिकृतको कार्यालय मार्फत प्रकाशन गरिएको आयोगले जनाएको छ। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको 1,50,00,000 थान मतपत्र छपाई भइसकेको जनाएको छ। मतपत्र छपाई कार्य यही माघ 2 गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा शुरू भएको थियो। अब 50,00,000 थान मतपत्र छाप्न बाँकी छ। समानुपातिक तर्फको मतपत्र छपाई सम्पन्न भए लगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाई शुरू हुने आयोगले जनाएको छ। प्रत्यक्षतर्फको उम्मेद्वारको अन्तिम नामावली तय भइसकेको छ। मनोनयन पत्र दर्ता प्रयोजनका लागि 1 मतदाता नामावली छपाई गरी सबै जिल्लामा पुर्याइएको थियो। प्रतिनिधि सभा गोर्खा क्षेत्र नम्बर 2 आगामी फागुन 21 गतेको निर्वाचनका लागि उम्मेद्वारी दिनुभएका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले हिजो उम्मेद्वारी फिर्ता लिनुभएको छ। गोर्खा नगरपालिका 8 स्थित निर्वाचन कार्यालयमा आफ्ना प्रतिनिधि नारायण खत्री मार्फत डाक्टर भट्टराईले उम्मेद्वारी फिर्ता लिनुभएको निर्वाचन अधिकृत मोहन प्रसाद बेलवासेले जानकारी दिनुभयो। यसै गरी मनाङबाट नेकपा एमालेका उम्मेद्वार पोलदेन छोपाङ गुरूङ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेद्वार कुबेर सिंह गुरूङले पनि मनोनयन फिर्ताका लागि निवेदन दिनुभएको छ। भोलि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक्ता नारायण प्रसाद भट्टराईले बताउनुभयो। निर्वाचनका लागि मतपत्र समेत सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान भोलि बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने आयोगले जनाएको छ। निर्वाचनको मिति नजिकिएसँगै राजनैतिक दलहरू चुनावी घोषणा पत्रको तयारीमा जुट्न थालेका छन्। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्यको मध्यावधि निर्वाचन जेन्जी विद्रोहको आधारमा हुन लागेकाले चुनावमा राजनैतिक दलहरूले जेन्जीका मुद्दालाई प्राथमिकतामा दिनुपर्नेमा विश्लेषकहरूले जोड़ दिनुभएको छ। सहकर्मी सरिता खनालको रिपोर्ट।
गत भदौ 23 र 24 गते भएको जेन्जी प्रदर्शन र त्यसपछि उत्पन्न परिस्थितिका कारण 2084 हुनुपर्ने प्रतिनिधि सभा सदस्य निर्वाचन 2 वर्ष अघि नै फागुन 21 गते हुन लागेको छ। त्यसैले परिवर्तित राजनीतिक सन्दर्भमा दलहरूले परम्परागत भन्दा फरक र नवयुवा पुस्ताका मुद्दालाई प्राथमिकतामा राखेर घोषणापत्र तयार गर्नुपर्ने र त्यसै अनुसार काम गर्नुपर्ने राजनैतिक विश्लेषकहरू बताउनुहुन्छ। खास गरी राज्यका काम कार्यवाहीमा भएका ढिलासुस्ती, भ्रष्टाचार, लामो समयसम्म आर्थिक वृद्धि हुन नसक्नु, रोजगारी सृजना नहुनु, विकास निर्माणका काम पर्याप्त नहुनु लगायतका आक्रोश विस्फोटमा परिणत भएर जेएनजी विद्रोह भएको र ती मुद्दालाई समेट्ने गरी राजनैतिक दलहरूले आफ्ना चुनावी एजेण्डा बनाउनु पर्ने बताउनुहुन्छ राजनैतिक विश्लेषक तुला नारायण शाह।
अहिले हुन गइरहेको निर्वाचन जेएनजी विद्रोहको माग अनुसार भइराखेकोले जेएनजी विद्रोहले बोकेको एजेण्डाहरू अहिलेको निर्वाचनको प्रमुख एजेण्डा बन्नुपर्छ। विभिन्न दलहरू जो भाग लिइराखे छन् यो निर्वाचनमा उहाँहरूको घोषणा पत्र मार्फत त्यो कुरा मुखरित हुनुपर्छ। जेएनजी विद्रोहको एजेण्डा राज्यले काम गर्ने तौर तरिकामा व्यापक ढिलासुस्ती भयो, व्यापक भ्रष्टाचार देखियो, घुसखोरी देखियो, रोजगार सिर्जना भएन, विकास पर्याप्त भएन, जसले गर्दाखेरि नेपालका युवाहरू देशभित्र बस्ने अवस्था भएन र ऊ कामको खोजीमा विदेश पलायन हुनुपर्ने देखियो। त्यो आक्रोशको विस्फोटको स्वरूप थियो जेएनजी विद्रोह। त्यसकारण अबको निर्वाचनमा रोजगार सिर्जना गर्नलाई प्राथमिकता दिनुपर्छ, आर्थिक वृद्धि दरलाई कसरी बढाउने त्यसमा प्राथमिकता दिनुपर्छ, खास गरी भौतिक पूर्वाधारको विकासमा कसरी छलाङ मार्न सकिन्छ त्यसमा ध्यान दिनुपर्छ र राज्य संयन्त्रमा हुने ढिलासुस्ती, भ्रष्टाचारहरूको नियन्त्रण निवारण कसरी हुन सक्छ भन्ने कुरामा राजनीतिक दलहरू स्पष्ट हुनु पर्ला जस्तो मलाई लाग्छ।
मुलुकमा राजनैतिक स्थायित्व बिना रोजगारी सृजना र भ्रष्टाचार नियन्त्रण हुन सक्दैन भन्ने कुरा सिद्ध भइसकेको दलहरूले राजनैतिक स्थिरताका लागि अब आउने संसदले पारित गर्नुपर्ने नीति सम्बन्धमा स्पष्ट पारेर निर्वाचनमा जानुपर्ने राजनैतिक विश्लेषकहरूको भनाइ छ। यसपटकको निर्वाचनमा प्रमुख राजनैतिक दलहरूले भावी प्रधानमन्त्रीको घोषणा गरेर चुनावमा होमिन लागेकाले पनि दलहरूले आफ्ना नीति तथा कार्यक्रमको प्राथमिकता अहिले नै स्पष्ट पार्नुपर्ने उहाँहरूको धारणा छ। मुलुकमा राजनैतिक स्थायित्व, रोजगारी सृजना, भ्रष्टाचार उन्मूलन लगायतका विषयलाई मुख्य प्राथमिकतामा राखेर राजनैतिक दलहरूले चुनावी एजेण्डा बनाउनुपर्ने र निर्वाचनपछि ती पूरा हुन्छन् कि हुँदैनन् भन्ने सुनिश्चितता समेत गर्नुपर्ने अर्का राजनैतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम बताउनुहुन्छ।
के कारणले गर्दा भयो त त्यो 23 को नरसंहार र 24 को विध्वंस, त्यसको बारेमा उहाँहरूको राय के छ त्यो कुरा उहाँहरूले भन्नुपर्छ। त्यो चाहिँ स्पष्टीकरण हो। प्रधानमन्त्रीको उम्मेद्वारको नाम घोषणा गरेर उहाँहरू जाँदै हुनुहुन्छ, त्यो किन कसरी के कारणले गर्दाखेरि त्यस्तो अवस्था आउनु गयो भन्ने कुरामा पनि स्पष्ट हुनुपर्छ। रोजगारीका कुरा छन्, भ्रष्टाचारका कुरा छन् र राजनीतिक स्थायित्वका कुरा छन्। जुन प्रणाली अन्तर्गत चुनाव हुन गइरहेको छ के यसले राजनीतिक स्थायित्व सुनिश्चित गर्छ, चुनाव पछाडि के यो देशमा अपोजिसन हुन्छ कि सबै दल नै सरकारमै जानका लागि हिजोको जस्तो म्युजिकल चेयर चल्छ, त्यसको सुनिश्चितता पनि चाहिन्छ। निर्वाचन पछि के कस्ता सुधारहरू गरेर जानुपर्छ हाम्रो निर्वाचन प्रणालीमा, जसले राजनीतिक स्थायित्वका लागि आउने संसदले के कस्ता नीति पारित गर्छ, के कस्तो संशोधन गर्न अगाडि बढ्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ।
विगतमा निर्वाचनमा महत्वाकांक्षी कार्यक्रमको घोषणा गर्ने तर व्यवहारमा त्यसको कार्यान्वयन नगर्ने दलहरूले यसपटकको निर्वाचनमा महत्वाकांक्षी कार्यक्रमहरूको सपना देखाउनुको सट्टा नवयुवा पुस्ताले अघि सारेका मुद्दाहरूलाई पहिलो प्राथमिकता बनाउनुपर्ने देखिन्छ। महत्वपूर्ण कुरा त 2084 हुनुपर्ने प्रतिनिधि सभा सदस्य निर्वाचन दुई वर्ष अघि नै किन 2082 सालमा हुँदैछ भन्ने कुरा राजनैतिक दलहरूले मनन गर्न आवश्यक देखिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
बाँकी समाचार। विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवनको बलिदानी गरेका शहीदहरूको सम्झनामा आजदेखि शहीद सप्ताह शुरू हुँदैछ। माघ 10 अर्थात आजकै दिन शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि टेकुको पचलीमा जीवन बलिदानी दिनुभएको थियो। तत्कालीन जहानिया राणा शासकले विक्रम सम्बत 1997 माघ 10 गते शास्त्रीलाई पचली स्थित रूखमा झुण्ड्याएर मृत्युदण्ड दिएका थिए। यस्तै माघ 13 गते सिफलमा धर्मभक्त माथेमा तथा माघ 15 गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानि मृत्युदण्ड दिइएको थियो। 7 दिन शहीद सप्ताह मनाएपछि माघ 16 गते शहीद दिवस मनाउने गरिन्छ। हरेक वर्ष माघ 10 गतेदेखि 7 दिन शहीद सप्ताह मनाउने गरिएको छ। नेपाली कांग्रेसले नवनिर्वाचित पार्टी सभापति गगन कुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा प्रस्तुत गर्दै निर्वाचनमा जाने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको। बैठकपछि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिनुभयो। उपसभापति शर्माले अहिलेको कांग्रेसले अघि सारेको उम्मेद्वारले समयको माग र युवा पुस्ताको भावनालाई नेतृत्व दिनुका साथै मुलुकको विशिष्ट परिस्थितिको मागलाई समेत सम्बोधन गर्न सक्ने कांग्रेसको ठहर रहेको बताउनुभयो। कांग्रेसले यसअघि 2056 सालको आम निर्वाचनमा कृष्ण प्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि बढ़ाएर निर्वाचनमा गएको थियो। यस्तै बैठकले यही माघ 11 गते हुने राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेद्वारलाई विजयी गराउन आवश्यक समन्वयका लागि उपसभापति पुष्पा भूषालको संयोजकत्वमा सबै प्रदेशका सभापतिहरूलाई जिम्मेवारी दिने निर्णय गरेको छ। बैठकले जेएनजी आन्दोलनबाट क्षति पुगेको केन्द्रीय कार्यालय भवनको पुननिर्माणका लागि पार्टीका पूर्व कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा भवन पुननिर्माण समिति गठन गर्ने लगायतका निर्णयहरू गरेको नेपाली कांग्रेसले जनाएको छ। बैठकपछि संचारकर्मीहरूलाई प्रतिक्रिया दिने क्रममा नेपाली कांग्रेसका सभापति गगन थापाले समय अभावको कारणले अहिलेको उम्मेद्वार चयनमा केही त्रुटि भए पनि आगामी दिनमा त्यसलाई सच्याउने बताउनुभयो। सभापति थापाले अब बदलिएको कांग्रेसले देश बदल्ने संकल्पका साथ एकताबद्ध भएर निर्वाचनमा केन्द्रित हुन पार्टीका नेता कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा आगलागी भए पनि नागरिकलाई दिने न्याय नजलेको बताउनु भएको छ। उच्च अदालत पोखरा बागलुङ इजलासको अत्याधुनिक भवनको हिजो उद्घाटनपछि प्रधान न्यायाधीश राउतले सर्वोच्च अदालतमा जलेका 20,000 मिसिल मध्ये 14,000 भन्दा बढ़ी मिसिल तयार भइसकेको बताउनुभयो। नागरिकले न्यायालयप्रति विश्वास बढ़ाउने काम सेवा प्रवाहबाट मात्रै देखिने भन्दै प्रधान न्यायाधीश राउतले भवन मात्र सुविधा सम्पन्न नभई सेवा प्रवाहमा सन्तुष्टि दिन आवश्यक रहेकामा जोड़ दिनुभयो। सरकारले तोकिएका उद्योग व्यवसायको क्षेत्रमा स्वचालित मार्गबाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक गर्न हिजो संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं गृहमन्त्री ओम प्रकाश अर्यालले स्वचालित मार्ग अटोमेटिक रूटबाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले भक्तपुर जिल्लामा नेपाल सरकारको नाममा दर्ता रहेको 5 रोपनी जग्गा प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई कार्यालय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा गृहमन्त्री ओम प्रकाश अर्यालले 3 अध्यादेशहरू पेश गर्नुभएको छ। मन्त्री अर्यालले मतदाता नामावली ऐन 2073 संशोधन गर्न बनेको अध्यादेश, प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश र नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश 2082 पेश गर्नुभयो। सांगीतिक क्षेत्रका 3 श्रष्टालाई तारादेवी श्रष्टा सम्मान प्रदान गरिएको छ। नेपाली संगीत किशोर किन्नरी तारादेवी श्रेष्ठको 20 पुण्य स्मृतिमा आयोजित सम्झनामा तारादेवी श्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम 2082 को अवसर में हिजो गीतकार माधव प्रसाद खनाल भावुक, संगीतकार शिवशंकर मानन्धर र गायन में संगीता राणा प्रधान सम्मान गरिएको हो। सुदूरपश्चिम र कर्णाली प्रदेश का पहाड़ी भाग में हिमपात भएको छ। गत भदौदेखि वर्षा नभएको हुम्लामा वर्षा भएसँगै हिमपात भएको छ। हुम्लाको तल्लो क्षेत्रमा वर्षा भएको स्थानीयले बताएका छन्। हिमपात भएसँगै नामखा गाउँपालिका र उक्त गाउँपालिका हुँदै हिल्सा जाने बाटो बन्द भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। न्यूजील्याण्डको उत्तरी टापुमा भारी वर्षापछि पहिरो जाँदा कम्तीमा छ जना हराइरहेका छन्। हराउनेमा दुई किशोर रहेका बताइएको छ। अधिकारीहरूले मौसममा सुधार नरहेकाले उद्धारका लागि अझै केही दिन लाग्न सक्ने बताएका छन्। संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओबाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया पूरा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्ष अघि घोषणा गरेको निर्णय अब कार्यान्वयनमा आएको हो, जसले अमेरिकाको 78 वर्ष पुरानो डब्ल्यूएचओ सदस्यता अन्त्य गरेको छ। संघीय अधिकारीहरूका अनुसार फिर्ती प्रक्रिया पूरा भए पनि अमेरिका र डब्ल्यूएचओ बीचका सबै विषय पूर्ण रूपमा टुंगिएका छैनन्। डब्ल्यूएचओका अनुसार अमेरिकाले अझै सन् 2024 र 2025का सदस्य शुल्क नतिरेकाले 13 करोड़ डलर भन्दा बढ़ी रकम बकेउता रहेको छ। यद्यपि ट्रम्प प्रशासनका अधिकारीहरूले सदस्यता फिर्ता लिँदै गर्दा उक्त रकम तिर्नुपर्ने कुनै कानूनी बाध्यता नरहेको दावी गर्नुभएको छ। अर्कोतर्फ विज्ञहरूले अमेरिकाले डब्ल्यूएचओ मार्फत प्राप्त गर्दै आएको विश्वव्यापी रोग निगरानी सम्बन्धी महत्वपूर्ण तथ्याङ्कमा पहुँच गुम्ने खतरा औल्याएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले मुलुकको बढ्दो वैदेशिक व्यापार घाटा कम गरी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ। फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएशन अफ नेपालको 24 साधारण सभामा मन्त्री भण्डारीले विदेश निर्यात हुने नेपाली उत्पादनलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। स्वदेशी उत्पादनको वृद्धि, बजार व्यवस्थापन र उद्योग व्यवसायको प्रवर्धनमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्न सधैँ तयार रहेको उल्लेख गर्नुहुँदै मन्त्री भण्डारीले ठूलो परिमाणमा रोजगारी सृजना गर्ने उद्योगलाई सहुलियत दिने गरी नीतिगत सुधार गर्न सरकार तयार रहेको बताउनुभयो। मन्त्री भण्डारीले विश्व बजारमा नेपाली सामग्रीलाई चिनाउने गरी गुणस्तरीय वस्तु उत्पादन गर्न उद्योगी व्यवसायलाई आग्रह समेत गर्नुभयो। फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएशन अफ नेपालको 24 साधारण सभाले सुरज बन्जाडेको नेतृत्वमा नयाँ कार्य समिति गठन गरेको छ। हाल नेपाली जुत्ता चप्पल उद्योगले मुलुकको समग्र मागको करिब 80% जुत्ता तथा चप्पल उत्पादन गर्दै आएको एसोसिएशनले जनाएको छ। नेपालगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो 6 महिनामा 9 अर्ब 34 करोड़ रूपियाँ भन्दा बढ़ी राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्षको साउनदेखि पुष मसान्तसम्ममा वार्षिक लक्ष्यको 38.08% राजस्व संकलन भएको नेपालगंज भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले जानकारी दिनुभयो। नेपालगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षमा करिब 24 अर्ब 54 करोड़ 57 लाख रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। नेपालगंज भन्सार कार्यालयबाट यस अवधिमा करिब 37 अर्ब 62 करोड़ रूपियाँको मालवस्तु निर्यात हुँदा करिब 1 अर्ब 35 करोड़ रूपियाँका विभिन्न मालवस्तु नेपालबाट निर्यात भएको भन्सार कार्यालयले जनाएको छ। नेपाली बजारमा 1 तोला सुनको मूल्यले शुक्रबार 3 लाख रूपियाँको सीमा पार गरेको छ। शुक्रबार नेपाली बजारमा सुनको मूल्य बिहिबारको तुलनामा प्रतितोला 9,200 रूपियाँले बढेर 3,01,400 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै शुक्रबार चाँदी प्रतितोला 320 रूपियाँले बढेर 6,190 रूपियाँ पुगेको छ।
केशव ढुंगाना, अब खेल समाचार।
फरवार्ड फोडे फुफानाको गोल निर्णायक भन्दा सातो बाटो युवा क्लबले इन्फा राष्ट्रिय लीगमा पहिलो जित दर्ता गरेको छ। शुक्रबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सातो बाटोले मनाङ मर्स्याङदीको चुनौती 1-0 गोलले पन्छ्यायो। फुफानले खेलको 61 मिनटमा गोल गरेका थिए। तेस्रो खेलमा आएर सातो बाटोको जित सम्भव भएको हो। पहिलो खेलमा संकटा एएफसीसँग गोलरहित बराबरीमा रोकिएको सातो बाटोले त्यसपछि न्यूरोट एनआरटीसँग 3-1 नमिठो हार बेहोरेको थियो। मनाङको यो लगातार तेस्रो पराजय हो। मनाङले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग 5-0 गोलको फराकिलो हार बेहोरेको थियो। अघिल्लो खेलमा मनाङले मछिन्द्र क्लबलाई 2-1 नतिजा सुम्पिएको थियो। पहिलो खेलमा श्री भगवती क्लबले नव जनजागृति क्लबलाई 5-1 गोलले हरायो। श्री भगवतीका लागि कप्तान शिशिर लेखीले दुई तथा मार्टिस क्वेट सिलोइल अजाई सुभाष बम र सीमान्त थापा मगरले समान 1-1 गोल गरे। 5 गोलले पछाडि परेको अवस्थामा विक्रम थोकरले जनजागृतिका लागि सान्तना गोल फर्काएका थिए। विभागीय टोली एपीएफले टाइगर कप भलिबलको पहिलो खेलमा पुरूषतर्फ रोमाञ्चक जित हात पारेको छ। पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा एपीएफले घरेलु टोली गण्डकी भलिबल संघलाई 3-1 सेटमा पाखा लगाएको हो। यो सँगै टोलीले 3 अंक जोडेको छ। टिपटप न्यू डायमण्ड स्पोर्ट क्लब र त्रिभुवन आर्मी क्लबले पनि टाइगर कपमा विजयी शुरूआत गरेको छ। महिलातर्फको पहिलो खेलमा न्यू डायमण्डले आर्मीलाई 3-0 सोझो सेटमा हराएको थियो। पोखरा रंगशालाको भलिबल कोर्टमा भएको पुरूषतर्फको खेलमा आर्मीले मालदिवसलाई 3-0 सोझो सेटमा हराएको छ। प्रतियोगिताको महिलातर्फ 5 र पुरूषतर्फ 6 टोलीको सहभागिता रहेको छ।
अब मौसम सम्बन्धी जानकारी। आज देशका उच्च पहाड़ी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशका उच्च पहाड़ी तथा हिमाली भूभागमा थोरै स्थानहरूमा हल्का हिमपातसँगै वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका बाँकी पहाड़ी भूभागका एक दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 18.2 र न्यूनतम तापक्रम 5.2 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 16 18 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:54 भयो भने सूर्यास्त भरे साँझ 5:38 हुनेछ। सुरक्षा चुनौतीको सूक्ष्म अध्ययन गरी उच्च सतर्कताका साथ निर्वाचन सफल पार्न सुरक्षा निकायलाई प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन। प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेद्वारी दिएका मध्ये देशभरबाट 49 जनाद्वारा उम्मेद्वारी फिर्ता। सभापति गगन थापालाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा प्रस्तुत गर्ने नेपाली कांग्रेसको निर्णय। प्रजातन्त्रका लागि जीवनको आहुति दिने शहीदहरूको सम्झनामा आजदेखि शहीद सप्ताह शुरू। र संयुक्त राज्य अमेरिका विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओबाट औपचारिक रूपमा बाहिरियो। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 8 बजे अंग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।